उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छौं। श्रुति सम्वेकको आजको श्रृङ्खलामा पनि हामी बुद्धिसागरको कर्णाली ब्लुज लिएर आएका छौं। कर्णाली ब्लुजको 6 श्रृङ्खलासम्म हामीले गएको साता सुन्यौं। अब आज 7 श्रृङ्खला सुरु हुन्छ पृष्ठ 130 बाट। बाले हाँसे चाहिँ गर्नुभयो, हुत्त उफ्रिएर साइकलमा चढ्दै अघि लाग्नुभयो। म लडिया उक्लिने थालेको थिएँ, अचानक मेरा गोडानेर बिरालो फुर्लुङ्ग पल्टियो। म कराएँ, आमा बिरालो। बिरालो खुब दुब्लाएको थियो, ठाउँ ठाउँबाट रौँ झरिसकेको थियो। यत्रो दिन कहाँ गएर आयो, बिरानो भइसक्यो। आमाले सानो स्वरमा भन्नुभयो, छोड्दे, यही मटेरामा रमाउँछ। बिरालोले मेरा आँखामा आफ्ना निला आँखा जुदाउँदै फेरि म्याउँ गर्यो। सर बजारमा हराउँछ नले, आमाले फेरि भन्नुभयो। म लडियामा उक्लिएँ। लडियाका पछि पछि दगुरिरहेको बिरालो रागा एकपल्ट कराएपछि फुत्त रतिगढीका झ्याङमा पस्यो, देखिएन। खनेउको रुखमन्तिर ममता दिदीका बा उभिएका थिए, उनले ठुलो ठुलो सबै हेरे। लडिया उनको छेउमा पुग्यो, आमा र उनका आँखा जुदे। उनी निहुरिए, अलिकति दुब्लाएछन्। छेउको खनेउको रुख चाहिँ खिङ्रिङ सुकेका। उनले दुवै हात जोड्थे भने, राम्रोसँग जानु होला है। आमाले हात जोड्नुभयो, केही बोल्नु भएन। लडिया धङधगाउँदै मूल सडक उक्लिए। विदा गर्न आएका सबै पछाडि छुटे, तर बिरालो छुटेन। झ्याङबाट बाहिर निस्क्यो दुलाम्बे। आमा बिरालो, म फेरि कराएँ। आमा बोल्नु भएन। अनुहारमा उदासीको धुलो उडिरहेको थियो, हाँस चाहिँ ढलक ढलक हिँडिरहेको लडियाबाट। हामफाले चाहिँ म तल ओर्लिएँ। स्याँ स्याँ बिरालो दगुर्दै मेरो छेउ आयो, काँतर आँखाले मलाई हेऱ्यो। मैले उसलाई हात दिएँ, हात उक्लेर ऊ छातीमा टाँसियो। लैजाने भए बोरामा हाल, आमाले भन्नुभयो। किन, बिरालोले बाटो देख्यो भने फर्किन्छ। आमाले यति भनेपछि म बोरा खोज्न रन्थनिएँ। सबै देखिरहेको धनीरामले लडियाको दायाँपट्टि झुन्डेको पोकोबाट जुटको सानो बोरा झिक्दै भन्यो, ले एमनधर। बोराभित्र बाँधिएपछि बिरालो अभेरसम्म करायो र मौन भयो, निदाए झैँ। लडिया पाल बजार पुग्यो। पाल बजारका मान्छेले गर्दन तन्काई तन्काई हामीतिर हेरिरहेका थिए। उमा दिदीले बाला सुटुको नमस्ते गरिन्, बाले टाउको हल्लाउनु भयो। आमाले देख्नु भएन, पुल छेउ भागिराम देखियो। दायाँ हातमा बुनिरहेको पङ्खा झुन्डिएको थियो, धुलोले अनुहार पात झैँ मैलेको थियो, निला आँखाले निहाल्यो। अलि बेरपछि मलाई चिन्यो। कहाँ जाइठो, उसले सोध्यो। कटासे बजार, मैले अलि ठुलो स्वरमा माने। ऊ धङधगाउँदै लडियाको छेउमा आयो। धनीरामले रागाका नाकमा बाँधिएको रस्सीलाई झट्का दियो। रागा टक्क अडिए। लडियाका ठुल्ठुला काठका पाङ्रा छेउ उभिएर भागिरामले मुसुक्क हाँस्दै भन्यो, पर्वटी हाँ मे बेढप गरे हुनु, बुराइल काका हो, कैक बिसाडे हो। म टोलाएँ। राम राम, आमातिर हेर्दै भन्यो। आमा बोल्नु भएन। मेरा आँखा पिलपिल भए, सारा पालबजार धमिलो देखियो। लडिया अमरी खोलाको पुल पारि पुग्यो धर्मरिँदै। बा अघि हुनुहुन्थ्यो टिङ टिङ घन्टी बजाउँदै। आमा दिदी र म थियौँ अघिल्लो लडियामा, पछिल्लो लडिया कुम्लो कुटिरोले भरिएको थियो। आमा कञ्चटमा दायाँ हात अड्याएर मटेरातिर हेर्दै टोलाइरहनु भएको थियो, बेला बेला सिँगान र आँसु पुस्दै हुनुहुन्थ्यो। विदा गर्न आएको भागीराम थारू छेलियो, त्यसपछि मटेरा, त्यसपछि पाल बजार। बाटामा बेला बेला भेटिएका बालाई डाक्टर साहब भन्ने मानिसहरू छक्क पर्थे र विदा गर्थे। शीतले ओसिएको वनको सन्नाटालाई कुल्चँदै लडिया हिँडिरहेका थिए। लडियाको देब्रे भित्तामा अडेस लागेकी दिदी टोलाउँदै मटेरा हेरिरहेकी थिइन्। कुवा चाहिँ शान्त, हामी त बजार पो जाँदैछौँ सोचेर नै त होला। दिदी तिजमा चाहिँ सुग्गर देखिएकी थिइन्। हरियो कुर्ता सुरुवालमा रातो रिबनले कपाल एकचुल्टो बाँधिएको थियो। आँखामा कपालको एउटा लहरो पटक पटक लर्किन्थ्यो। उनी दायाँ हातले पन्छाउँथिन्। मैले टोलाएर हेरेको देखिछन् र सोधिन्, के हेर्छस् थारू? केही होइन के, लडिया सालगारी छिरिसकेपछि बोराभित्रको बिरालो चलमलाउँदै फेरि शान्त भयो। अगाडि लडिया आँकिरहेको धनीरामको ओठबाट सुसेली फुस्कियो। सुसेली सालका रुख रुखमा ठोक्किएर फर्कियो। एकैछिनमा ममता दिदीको चिहानतिर गाँसिएको बाटो आयो र छेलियो। सबैका ओठमा मौनताको चरा बसेको छ, उड्दैन, धपाउँ धपाउन सकिएन। बिस्रिरहेका लडियाका पाङ्रा सालका पोथ्रा पोथ्रीमा ददारिरहेका थिए। बिस्तारी लडिया अँध्यारो सालघारीभित्र पस्यो। मानिसहरू भन्थे, यो चिहानमाथि बसेको बजार हो। घरका जग खन्दा कैयौँपल्ट मानिसका खप्पर भेटिएका थिए अरे। तल्लो च्यापुहीन खप्पर, मरेका थारूलाई गाड्ने चलन थियो, त्यसैले ती खप्पर थारूका हुन् भनिन्थ्यो। त्यसका लागि कटासेको पूर्वपट्टि जमरा खोलाको किनार थियो। त्यति हो, कहिलेकाहीँ थारूहरूको चिहान बीचमा अकालमा मरेको पहाडिया गाडिएको हुँदो हो। ममता दिदीलाई पनि त गाडिएको थियो। कटासे बजार, लोककथाले भरिएको बजार, खैरका रुख र बयरका झाडी फाँडेर बनाइएको बजार, अनि संयोगको बजार। चाडपर्वमा खैरीफाटा, मठेरा, पहाडीपुर, जगतपुरबाट मानिस ओहिरिने बजार, बस र ट्रकका चर्का चर्का हर्नले अत्तालिएर जङ्गली लोखर्के झैँ तर्सिएको बजार। पहिलोपल्ट छतियनको घना जङ्गलमा कसले थामो गाडेर नाम दियो कटासे? कसैलाई थाहा थिएन, विष्टबुढालाई पनि त थाहा छैन रे। उनी नै त हुन् कटासेका सबैभन्दा पुराना बासिन्दा। पक्की घर पनि बनाइसकेका छन् तीन तले। उनैसित लाइसेन्सवाला भरुवा बन्दुक पनि छ, र पनि उनलाई थाहा छैन कटासेमा पहिलोपल्ट खामो कसले गाडेको थियो। कटासेमा अछाम, कालीकोट, जुम्ला, गुटुबाट सामान लिन र घिउ बेच्न आउनेको भिड लाग्थ्यो। तिनलाई सबैले हटेरू भन्थे। उनीहरू सुनाउँथे, सात सात रातसम्म ओडारमै बास बसी आया हुँ। कटासेको सबैभन्दा ठूलो र चल्तीको गौली कपडा पसलका साउजीले एकपल्ट भनेका थिए, यी हटेरू पहिला तिकुनिया पुग्थे, पछि राजापुरबाट फर्किन थाले, र अहिले कटासेबाट फर्किन्छन्। तिनको घिउ र पसिना मिसिएको शरीरको गन्धले मलाई वाकवाकी लाग्थ्यो। सारा बजार हटेरू जैँ गनाउँथ्यो। आखिर मैले पत्ता लगाइ छडेँ, हटेरू चिसापानीभन्दा माथिबाट आउँछन्, जहाँबाट अमौरी खोला आउँछ। कटासेमा अहिलेसम्म कति हटेरू आए त्यसको हिसाब कसैसँग थिएन। बजारका सातवटा गल्ली हटेरूका लथालिङ्ग छरिएका, च्यातिएका र उद्रिएका थोत्रा जुत्ताले भरिएका हुन्थे। बजार नजिकका सालका अग्ला अग्ला रुखमन्तिर कि त गोका थोप्रा थोप्री हुन्थे, कि त हटेरूका तलुवा खिएका जुत्ता, हरिया र गोलीगाँठातिर चुचिएका जुत्तालाई हटेरू जुत्ता भनिन्थ्यो। प्रत्येक वर्ष हटेरू नयाँ जुत्ता लाएर जान्थे, र अर्को वर्ष कटासे फर्केर धुजा धुजा जुत्ता खोल्थे र अलपत्र फालिदिन्थे। स्थानीय बजारै छैन, कोही भन्थ्यो, यी जुम्ली पनि आउन छाड्यो भने यो बजार पनि सुक्छ, देखा छैनौ राजापुरको हालत के छ? कसैले बजारमा नयाँ घर बनाउने सुरु गर्यो भने यस्ता कुरा खुब उम्लिन्थे, र सबैको एकै मुख हुन्थ्यो, यहाँ किन घर बनाउँछौ? बा पनि कहिलेकाहीँ यस्ता कुराबाट धर्म रहनुहुन्थ्यो, र प्रत्येक चरीमा आमा टायलको चुइने छानोलाई सरापिरहनुहुन्थ्यो। हाम्रो घर पनि थोत्रो न थोत्रो, टायलले छाएको दुई तले। भुइँतलामा बाको मेडिकल, भित्रपट्टि एउटा कोठामा औषधिका ऱ्याक, अर्को कोठामा बिरामी सुत्ने पलङ, माथिल्लो तलाको भित्रपट्टि दाहिनेतिर भान्सा थियो, देब्रे कुनामा बा र आमाको ओछ्यान, भान्सासँगै टाँसिएको भित्ताको कुनापट्टि दिदीको ओछ्यान, बाहिर अलिकति फराकिलो आँटीमा मेरो ओछ्यान। छाना अलि होचो थियो, अलिकति उफ्रियो कि छानाको कडीमा टाउको बज्रिन्थ्यो। मटासी आएको एक हप्तासम्म आमा यो घर देखेर ठुस्स भन्नुभएको थियो। मटेराको त्यस्तो नयाँ घर छाडेर बाबा बरबराइरहनु भयो, लौ हेर यस्तो थोत्रो घरना ल्याएर कति कराकियो। बा एकपल्ट झर्किनु भएको थियो, बल्ल त सरिम, अर्को वर्ष बनाउँला नि त। एक दुई महिनापछि बल्ल आमाको रिस शान्त भयो। कटासी बसाइसकेपछि बाले रेडियो सुन्न छाडिसक्नु भएको थियो। रेडियोभन्दा बाको मन कुनै बिरामीले ल्याइदिएको एक तारेमा रम्थ्यो। एक साँझ एक तारेका तारमा आउँला दसार्दा दसार्दै बाले निर्णय गर्नुभयो, यो घर पनि सानो भयो, कहीँ न कहीँ बाँसको ढुङ्ग्रो त हुनै पर्यो, बाँसको टुङ्गो त हुनै पर्यो। जति कमाउनु थियो यही कटेसम्म कमाए, जे पर्ला अब पक्की घर हाल्छु। आमाले चुपचाप सुन्नुभयो। मतिर आमाको घुच्चुप फर्केकाले आमाको अनुहारको भाव देख्न सकिनँ म भने खुसीले फुरुङ्ग भएँ, अब हाम्रो पनि पक्की घर हुने भयो। रमेशले नै मलाई पहिलोपल्ट सारा कटासे बजार घुमाएको थियो। पुलिस चौकीको छेउमा उसका बाको तरकारी पसल थियो। उसका बा पहिलोपल्ट गेरु वस्त्र लगाएर कटास चरेका थिए। तरकारी पसल उधुम चले पनि उसका बाले गेरु वस्त्र ज्यानबाट खाटा उक्काए झैँ झुकेका थिए अरे। जब उनी नेपालगञ्ज पुगेर फर्किए पहिलोपल्ट त रमेशलाई पनि चिन्न गाह्रो भएको थियो अरे। छालाका काला जुत्ता, धार बसेको निलो रङको प्यान्ट, छुँदा दाग लाग्ला जस्तो सेतो सर्ट, आँखामा धुप चस्मा र कपालमा काला पत्थर। फेरिएको यो रूप देखेर सारा कटासे बजारले उनीतिर चुसेमुख लगाउँदै भनेछ, पैसा कमाएपछि मती बिग्रिन्छ भनेको हो रहेछ। सिरिन्ज देऊ न, हाम्रो मेडिकलमा लोखरका चाहिँ सुटुक्क आइपुगेको रमेशले मलाई भनेको थियो। के सिरिन्ज? सुई लाउँछन् नि। भर्खरै मेडिकलमा प्लास्टिकका सिरिन्ज आइपुगेका थिए। पहिला त प्रयोग गरिसकेका सिसाका सिरिन्ज पानीमा बकबकी उमालेर फेरि प्रयोग गरिन्थ्यो। यसरी सिरिन्ज उमाल्ने काम शिवशङ्करको नै थियो। अब भने उनलाई हाइसन्सो भयो, प्लास्टिकको सिरिन्ज लायो फाल्यो। बा मेडिकलमा हुनुहुन्थेन, त्यसैले मैले डाक्टर चाहिँ गजक्क पर्दै सोधेँ, कसले लगाउने सुई? भ्यागुत्तालाई। ऊ खित्रीका हाँस्यो। दुब्लो ज्यानको होचो कदवाला रमेशका कपाल जोगीका झैँ लट्टा परेका थिए। ती बेला बेला अनुहारमा झरिरहन्थे। फेततिर अलिकति चर्केको सिरिन्ज उसलाई दिएँ। उसले सिरिन्ज र निडल धुलै धुलो भरिएको जाङको गोजीमा के हालेको थियो। बा आइपुग्नु भयो। पढिस् त? बाले सोध्नुभयो। उहाँको खोकी बल्झियो। खोकी एकछिन रोकिएन। घाँटीका नसा तनक्क तन्किए, अनुहार रातो भयो। रमेश मभन्दा अगाडि नै उत्तियो, म पछि लागेँ। म छक्क थिएँ, के गर्छ यसले सिरिन्ज? फेरि आएको तीन महिनामा पनि कटासेमा मेरा कोही साथी बनिसकेका थिएनन्। चर्का गीत र हल्लाका बीचमा रमेशले सोध्यो, भ्यागुत्तालाई सुई लाउन जाएँ? मैले उसलाई पछ्याएँ। उसले मलाई बजारभन्दा केही टाढा बस पार्क नजिकको पोखरीमा पुर्यायो। कुहिएका सालका पात, चाउचाउका खोस्टा र रक्सेका टुक्रेका सिसीले भरिएको पोखरीको पानी असाध्यै धमिलो र घिनलाग्दो थियो। पोखरी पनि के भन्नु, बर्खे पानी भरिएको खाल्डो जस्तो। अग्ला अग्ला दुई सालका रूपमन्तिरको यो डुङडुङ्ती गनाएको फोहोर पोखरीलाई गनाउनमा कसले जित्ने? जहाँ भ्यागुत्ता त्यहीँ रमेश। एकछिन खुब गरिएपछि उसले निउरिएर एउटा भ्यागुत्तोको पछिल्लो खुट्टा च्याप्प समायो। भ्यागुत्तो मासका गेडा जस्ता आँखा नचाउँदै छटपट आयो, बुरुक बुरुक उफ्रियो। रमेश मतिर फर्केर मुचुक्क हाँस्यो। दाहिने चप्पलले भ्यागुत्ताको एउटा खुट्टा च्याप्दै उसले निउरिएर निडल पोखरीमा रोप्यो। सिरिन्जमा लेउका छोक्रे छोक्रा झोलिएको पानी भरियो। निडलको टुप्पामा प्याट्ट प्याट्ट चोराउँलाई हिर्काउँदै उसले तिखो निडलको टुप्पो भ्यागुत्ताको चाकतिर सोझ्यायो। यता भने मेरो सास अड्के जस्तो भयो। है दैव, उसले भ्यागुत्ताका चाकमा निडल रोप्यो। यता मेरा पुट्ठामा सयवटा कमिलाका एकैसाथ रसे। उसले सिरिन्जको फेद धकुल्यो। भ्यागुत्तो बिस्तारै गुब्बारा चाहिँ फुल्दै गयो। फुल्दै जाँदा भ्यागुल्तो एकपल्ट मात्र ट्वार्र करायो। दोब्बर ढाडिएको भ्यागुत्तामा कुनै कम्पन थिएन। मर्यो, म तर्सिएँ। रमेश केही बोलेन, जुरुक्क उठेर प्यान्टका घुँडा टकटकायो। मैले काँतर आँखाले भ्यागुत्तालाई निहारिरहेँ। उसले एकछिन गडेर भ्यागुत्तालाई निहाल्यो र दायाँ चप्पलले बिस्तारै हल्लायो। भ्यागुत्तो बुथ्रुक बुथ्रुक उफ्रियो। दोब्बर ढाडिएको भ्यागुत्ताले पोखरीमा छप्लङ्ग डाइ भान्यो। ठुलै जादु देखाए चाहिँ रमेश मलाई हेर्दै हाँस्यो। रमेशलाई त यस्तै कुरामा आनन्द आउँछ अरे। त्यही दिन रमेशले सुनाएको थियो, एकदिन उसले आफ्ना पसलका सारा टमाटरमा यसै गरी मट्टी तेल भरिदियो। टमाटर रस भरिए चाहिँ पोटीलाई देखिए, खुब बिके। भोलिपल्ट भने सारा टमाटर पालै पालो पसलमा पछारिए। बाउले सबै रहस्य थाहा पाएपछि लगलगी काम्दै अनुहार रातो बनाउँदै गालामा जोरदार चड्कन दिए। थप्पडले उसलाई हगौँ कि मुतु भयो भने बाउको कालो चस्मा भुइँमा पछारिएर टुक्रा टुक्रा भयो। अचेल ऊ टमाटरतिर सोझा आँखाले पनि हेर्दैन। फेरि भ्यागुत्ता पनि त फालाफाल नै छन् नि, किन यस्तो गरेको? मैले सोधेँ, म ठुलो भएर डाक्टर भन्छु कि। बस पार्क अमोरी खोलाबारी थियो, बजार पारी। रात बिरात सालका घना जङ्गल बीचबाट अँध्यारो चिर्दै गाडीहरू ओहिरहन्थे। राति अबेरसम्म होटलहरू बस र ट्रकको प्रतीक्षामा चटाइको दैलो अलिकति उगारेर उघिरहन्थे। भित्रपट्टि धित्तीबाई रहेका टोकीको उज्यालोमा होटलहरू कहिले निदाउँदैनथे। स्टाफ होटल, उही स्टाफ होटल, उही पुरानो स्टाफ होटल लेखेका साइनबोर्ड होटलहरूका निधारमा झुन्डिएका हुन्थे। ड्राइभर र पुलिस कमिलाका लस्कर चाहिँ ओहिरहन्थे। तिनीहरू राति अबेरसम्म हल्ला गर्थे, दारा किर्थे, टेबल ठटाउँथे। तिनलाई साथ दिँदै सालगारीमा एक तमास अबेरसम्म स्याल कराउँथ्यो। स्याल कराएपछि म भने डरले सिरकभित्र गुजुल्टिन्थे। तर बस पार्कमा जति हल्ला र झगडा भए पनि पुलिस आउँदैन थियो। यी पुलिसले चौराहाबाट हप्ता उठाउँछन्, एकराजले एक दिन भनेको थियो। चौराहामै एकराजकी दिदीको होटल थियो। दिदी खङ्ग्रङ्ग सुकेकी थिइन्। वयसको उकालो चढिरहेको भाइ र उमेरको उकालो चढिरहेकी आमा उनकै भरमा थिए। आमा त बुढी नै थिइन्। उनलाई लहरे खोकीले सधैँ न्याक्थ्यो। उनी रातभरि खोक्थिन् भने दिनभरि घाममा बसेर आफ्ना ठुटे कपाल कोर्थिन्। कहिले काइयोका काप कापमा जमेको मैल छेस्काले उक्काइरहन्थेन्। भारत हिँडेका एकराजका बा फर्केका थिएनन्। आमा र दिदी अझै एकराजका बा फर्किने आशमा थिए, तर एकराजलाई आश थिएन। सोच्थ्यो, मेरा बा मरिसके। एकराज तिकुनियाबाट छ्यास्यास्ती आइपुगेका जासुसी उपन्यास खुब पढ्थ्यो, त्यसैले उसको आँखा पनि कम्ती जासुस थिएनन्। चिलका चाहिँ तिखा र गहिरा। चौराहामा एक रातभरिमा कति गालिन लोकल मौवाको रक्सी खपत हुन्छ उसैलाई थाहा हुन्थ्यो। सत्र वर्ष उसलाई थाहा भइसकेको थियो बजारको कुन छाउ गुप्ताङ्ग पाकेर थला पारेको थियो, राति कुन ठाउँमा हजारौँको जुवा खेलिन्छ, पुलिस कति हरामी छन् ऊ सुनाइरहन्थ्यो। एक दुईपल्ट त पुलिसलाई पिट्ने भिडमा धारिलो चिपट समाएको एकराज पनि थियो। रमेशले मलाई उसित चिन्जान गराइदिएको थियो। त्यस दिन उसले मसित हात मिलाउँदै भनेको थियो, ल दोस्त कटासेमा स्वागत छ। तर कटासेले मलाई राम्ररी स्वागत गरेन। बजारको पहिलो गल्लीमा भक्तेको किराना पसल थियो, त्यसैले ऊ सानसँग कटासे बजार ठमठम्ती हिँड्थ्यो। पाल्पाबाट झरेको भक्तेले कटासेकै ठूला साउजीकी छोरीसित बिहा गरेर नै यत्रो प्रगति गरेको धेरैले भन्थे। टुप्पाबाट पलाएकाहरू यस्तै हुन्छन्, कसैले उसलाई थुक्दै सरापेको पनि मैले सुनेको थिएँ। एक दिन मैले पनि यसै गरी मनमनै सरापेको थिएँ। सलाई किन्न उसको पसलमा गएको त कुर्सीमा उत्तानो परेर फुलेको भुँडी कनाउँदै भनेको थियो, के मलाई सलाई बेच्ने भन्ने ठान्या छौ? यो कुरा मैले एकराजलाई सुनाएको थिएँ। साले धाक दिन्छ भन्दै एकराजले नै सुनाएको थियो। भक्तेलाई उसकी स्वास्नीले पिटेको पिटे गर्छ अरे, ऊ रातभरि श्रीमतीको गोडा मिच्छ अरे, कहिलेकाहीँ स्वास्नीले भक्क लाती हान्छ अरे। यो सुनेपछि पुटुको भुँडी उक्सेको भक्तेलाई देख्न साथ मलाई कुरीकुरी लाग्न थाल्यो, त्यसै खित्का छुट्न थाल्यो। पछि भक्तेले पनि थाहा पायो यो फुच्चे मलाई देख्न साथ हाँस्छ। एकपल्ट त गुप्ताङ्गतिर चोराउँला तिर्स्याउँदै चिच्यायो पनि, किन हाँस्छ साले? हाँसो कि नाचौँ तँलाई के मतलब? उसले बाला भनिदिएछ। बिरामीको भिड बिचबाट बाले अलि ठुलो आवाजमा बोलाउनु भयो, यता आइज। म शिर निहुराउँदै गएँ। बाले हपार्नु भयो, ऐ भक्तलाई किन सताउँछस्? म धुमधुम्ती उभिएँ। लेख्नु पढ्नु छैन, फ्यारेर फ्यारेर हिँड्या छ। बाले दारा किट्नु भयो, खुरक्क पढेर बस, यसपालि फेल भइस भने मैले जाने छु। म माथि उक्लिएँ। 10 वर्ष लागिसकिस्, कुरा बुझ्ने त भइसकिस। साँझ म थालमा खोप्टो परिरहँदा आमाले मायालु पारामा सम्झाउनु भयो, त्यति चौराहातिर नजा, छि गतिलो सङ्गत भए पो। म केही बोलिनँ। बोलौँ पनि के, सङ्गत त त्यत्तिकै छुट्दैन कि। तेरा बाले पनि के गरेका हुन् कुन्नी? आमा रात दिन गनगनाउन थाल्नुभयो। योपल्ट त बाले अति गर्नुभयो, सुर्खेततिर घुम्न जान्छु भनेर 2 महिना कुन्नी कता हराउनु भयो। बा नहुँदा बिचरा शिवशङ्कर झाले नै मेडिकल सम्हालेका थिए, कम्पाउन्डर भएर केही सिक्न आएका थिए उनी। राति मेडिकलकै बिरामी राख्ने पलङमा सुत्थे, कोही बिरामी आएको छ भने अर्को कोठामा औषधि पन्छाएर सुत्थे। कागती रङको अनुहारमा झुस्छ दारी, जिङरिङ कपालमा 2 ठाउँ गाँठो पारिएको लामो टुप्पी, उनी बेसमारी भक पकाउँथे। कलम भन्दा पनि क क कलम भन्दै कन्थे। म पटक पटक जिस्काउँथेँ, तपाईँ त 9 बजेको समाचार पढ्न थाल्नुभयो भने राति 11 बजी सकिन्छ। उनी दाँतका पहिलेका चेप देखाउँदै हाँस्थे मात्र। दिदी र म कहिलेकाहीँ रिसाउँदा उनलाई भन्थ्यौँ भक भके। हाम्रो घर छेउै शिवबिडी डिपो थियो, हामीले उनको नाम बिगारेर शिवबिडी शङ्कर झा बनाएका थियौँ। बा नहुँदा त शिवशङ्कर नै डाक्टर, उनी बिरामीको आँखा च्यात्दै 300 टर्चको आँखाका कुना कुना चाहर्थे। उनी अनुहारको छाला तन्काउँदै भन्थे, ज ज जिब्रो निकाल्नुहोस् त। बिरामी हिस्सा हाँस्दै लेउटाँसी जस्तो जिब्रो बाहिर निकाल्थे। के भएको डाक्टर साहब? बब बब बुखार, उनी बेसरी कन्थे, अरू क केही होइन। यसरी उनले कटासे गली नम्बर 3 हाम्रो मेडिकलको ख्याल राखेका थिए। दुई महिनापछि बल्ल बा आइपुग्नुभयो। 3 भरियाले साना ठुला 6 कार्टुन मेडिकल अगाडि राखिदिए। घाम ताप्दै टुक्रुक्क बसेका बिरामीको छेउमा, शिरमा ढाका टोपी, ज्यानमा उही आकाशे रङको इष्टकोट, दायाँ काँधमा खैरो झोला झुन्ड्याउँदै बा बिरामीको छेउमा आउनुभयो। नमस्ते डाक्टर साहब, सबै बिरामीले हात जोडे। हातमा 300 टर्च झुन्ड्याउँदै मेडिकलको अँध्यारो भित्री कोठाबाट शिवशङ्कर बाहिर निस्के। बालाई देख्न साथ उनले टर्चसहित दुवै हात जोडे, पप प्रणाम प्रणाम। अगाडिका 2 दाँत पिलिका देखाउँदै बा मुस्कुराउनु भयो। म मेडिकलको अग्लो कुर्सीमा उदास भएर बसेको थिएँ, तल झुन्डेका गोडा झट्कार्दै। बाला देख्दा मन हर्र भएर आयो, रौँ रौँ लाग्यो। मैले हतारमा घोप्टेका बाका हात्ती छाप चप्पल डोगेँ। बा केही बोल्नु भएन, काठको भर्याङ टेक्दै माथि उक्लिनु भयो। माथि त आमा हुनुहुन्थ्यो न त दिदी। बा छिट्टै तल ओर्लिनु भयो, मेडिकलभित्र छिर्नु भयो, अनि एकछिन शिवशङ्करसित गुनगुन गर्नुभयो। मलाई जुरुकको आँधी चाहिँ चौराहा पुगौँ जस्तो लाग्यो, तर मेरा गोडा हल्लिएनन्, सपनामा जस्तो खुन्चिए। के भयो तँलाई? बाले सोध्नु भयो। बाका आँखा बिलमा घोप्टेका थिए, बोल्न खोजे, आवाज निस्किए पो। अनुहार तातो भयो, कानका लोथी ताते, आँखामा डम्ब तातो हुस्सु भरियो। ला बाले 5 नोट मात्र फालिदिनु भयो। मैले नोट समातेँ, चौराहामा भुजा बेच्ने मुसलमान बुढीलाई सम्झेँ। पानले राता भएका खन्यौका जरा जस्ता उसका दाँत, फेरि मेरो मन धुम्म भयो। बा उठ्नुभयो र छेउमा उभिँदै मेरो जुल्पी कपाल समसमाउँदै मधुर आवाजमा फेरि सोध्नुभयो, के भयो भन् त? अनुहार र कानका लोतीमा भक्क आगो गले जस्तो भयो, आँसुका ताता ढिक्का बरबरी खसे। म बोल्न सकिनँ, तर मसिनो हिक्का छुट्यो। म फेरि 4 कक्षामा फेल भएको थिएँ। फेल भएको दिन म जमरा खोलाको किनारै किनार दगुर्दै घर फर्केको थिएँ। अरूले त जिस्काए जिस्काए, शर्मिलाले पनि म फेल भएको थाहा पाएर जिस्काएकी थिए। पढ्नु छैन लद्दु भन्दै उता गुरेकी थिए। शर्मिला अघिल्लो बेन्चमा बस्थे। अघिल्लोपल्ट म फेर्दा ऊ तीन कक्षाबाट थर्ड भएर मेरो बेन्च नजिक बस्न आइपुगेकी थिए। गोरो अनुहार निधारमा ठ्याक्कै चन्द्रेको जस्तो, चन्द्रमा आकारको दाग। उसको निधारको चन्द्रमा हेर्दा हेर्दै मैले पत्ता लगाएको थिएँ। कलेजी ओठको देब्रेपट्टि कालो र बाटुलो कोठी पनि थियो। रमेश, डम्बर, एकराज र यज्ञ सबै पास पास भन्दै दगुरेका थिए। दिदी पनि मुसु मुसु हाँस्दै भिडसँग हिँडेकी थिइन्। म फेल भएको एक्लो मान्छे लुरु लुरु जमौरा खोलाको किनारै किनार चाप परिएका बेसरमका पात छुनाल्दै घर फर्केको थिएँ। कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको एफएम मेची ट्युन्स र बिर्ता एफएम, धरानको विजयपुर एफएम, भोजपुरको रेडियो चमलुङमा एफएम, सिन्धुलीको रेडियो सहारा, खोटाङको हलेची एफएम, रेडियो बर्दिवास, सर्लाहीको रेडियो एकता, रौतहटको नुनथार एफएम, रामेछापको रेडियो तीनलाल, खोटाङको हलेची एफएम, दोलखा जिरीको रेडियो हिमाली, नुवाकोट एफएम, मकवानपुरको हेटौँडा एफएम र प्रतिध्वनी एफएम, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, रुकुमको रेडियो सिस्ने, पाल्पाको श्रीनगर एफएम, पोखराको रेडियो तरंग, दमौलीको रेडियो भानुभक्त, तनहुँको रेडियो ढोरबाराही, बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, बुटवलको तिनाव एफएम र बुटवल एफएम, गुल्मीको रेडियो रेसुङ्गा, कपिलवस्तुको रेडियो बुद्ध आवाज, रेडियो कोवलपुर, सल्यानको रेडियो राप्ती, जाजरकोटको रेडियो हाम्रो पाइला, दैलेखको दुर्वतारा एफएम, कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम, कैलाली एफएम, दाङको रेडियो प्रकृति एफएम, सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम, जुम्लाको रेडियो कर्णाली, हुम्लाको रेडियो कैलाश र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी बुद्धिसागरको उपन्यास कर्णाली ब्लुजको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। फेरि फेल भइस, बाले मलिन आवाजमा सोध्नुभयो। मैले टाउको हल्लाएँ। बाले धेरै बेर सोच्नुभयो। शिवशङ्करले दुईपल्ट बालाई चिया खानुहुन्छ भनेर सोधे। बा बोल्नु भएन। एकछिनपछि बाले साइकल पुस्नुभयो। दुवै टायर औँलाले थिच्नुभयो। म शिर निहुराएर बसिरहेँ। बस, बाले भन्नुभयो, म लुरुको पछाडि क्यारियरमा तिग्रा दुवैतिर झारेर बसेँ। बजार कटेपछि साइकल खाल्डा खुल्डीमा घोडा झैँ उफ्रँदै दगुर्यो। बाका स्टकोटका दुई पाता, चराको पखेटा झैँ फडफडाइरहे। सिमलको ठूलो रुखबाट साइकल मोडियो र जमरा खोलाको किनारै किनार मेरो स्कुलतिर दगुर्यो। एकैछिनपछि स्कुल देखियो। मध्य दिन स्कुलका कर्कट पार्दा तलाउ झैँ टल्केका थिए। ठिङरिङ्ग परेको स्कुलको गेट नेरै बाले मलाई झारिदिनुभयो र बा गेटबाट सोझै बीचमा टाँगेको राष्ट्रिय झण्डा मुनतिरबाट अझ भित्र छिर्दै हराउनु भयो। बन्द भएकाले स्कुलमा गहिरो सन्नाटा थियो। खिङरिङ्ग परेको स्कुलको गेट नेरै बाले मलाई झारिदिनु भयो। स्कुल पाँच तह काँडे तारले घेरिएको थियो। तिनै काँडे तारमा अल्झेका कागजका टुक्रा चिसो बतासमा फरफराइरहेका थिए। आँगनको नाइटो नेर ठडिएको झण्डा बेतोडले फरफराइरहेको थियो। म टोलाइरहेको थिएँ। कुन्नी कताबाट हुत्तिएर एउटा जुरेली आइपुग्यो। काँडे तारमा थपक्क बस्यो। कोठी जस्ता आँखा भएको जुरेलीले यताउता उता उता टाउको बटार्यो। एकछिन चुच्चाले पखेटाका काप कनायो। भुर्र उड्दै काँडे तारमा टेक्न थाल्यो। मेरो मन पनि जुरेली भयो। मैले बिस्तारै सुसेली हालेँ। जुरेलीले टाउको बटारेर कोठी जस्ता आँखा मतिर तेर्सायो। उड्छ कि भनेर म ठुटो झैँ उभिएँ। जुरेली हेर्दा रमाइलो लागिरहेको थियो, तर म अचानक आफू फेल भएको कुरा सम्झेर झस्केँ। छातीमै पहिरो गयो। चारमा दुईपल्ट फेल। झोक चल्यो। कुप्रिएर माटोको डल्लो समाए। डल्लो जुरेलीतिर बत्तियो। भत्याक्क जुरेली उड्यो। जमरा खोला हुँदै माथि माथि अझै माथि। जुरेली हुन पाएको भए म यसै उड्थेँ, उडिरहन्थेँ, पढ्नै पर्दैन थियो। एकैछिनमा जुरेली आकाशमै हरायो। प परपर आकाशलाई छोएको फुङ्ग उडेको निलो पहाड थियो। पहाडमाथि सेता गुब्बारा जस्ता बादल उडिरहेका थिए। मैले सुनेको थिएँ त्यो पहाड चिसा पानीमा पर्छ। म पहाडतिर हेर्दै फेरि टोलाइरहेको थिएँ। थापा सर त भित्रतिरबाट गेटसम्म आइसकेका रहेछन्। छेउमै आइपुग्दा बल्ल पो देखेँ चिउँडोसम्म तल झरेको डोरीवाल ह्याटमा सजिएर मुसु मुसु हाँसिरहेका थिए। म निहुरिएँ। के छ वृषबहादुर कक्षा पाँच? सरले भने। म निहुरिरहेँ, केही बोलिनँ, बुझिनँ के भनेका हुन् सरले। योपालि राम्ररी पढेर पास हुनु, सरले भने। सधैँ तिम्रा बाले पास गराएर हुन्न। म ट्वाल्ल परे। एकछिनपछि बा पनि देखिनुभयो। मेरा छेउमा साइकल टक्क रोक्नुभयो। बस, म साइकल चढेँ। बा केही बोल्नु भएन। केही दिनपछि म कक्षा पाँचको सेक्सन बीमा थिएँ, लालीगुराँस समूह। अगाडि डेस्कमा पासनादार नयाँ किताब चाङ लागेका थिए। सँगै थिए एक दर्जन साइन पेन। पहिलो घन्टी नेपाली पढाउने थापा सर आउनु बाँकी थियो। बाले गर्दा म कक्षा पाँचमा आइपुगेँ। वृषबहादुर फेल भएको होइन, नाम छुटेको भनेर सरले भनेपछि सबैले पत्याएका थिए। त्यो सम्झेर मलाई रौँ रौँ लाग्यो। झलझली बाको अनुहार सम्झे। लालीगुराँस कापी पछाडितिरबाट पल्टाएँ। सादा पाना एकछिन सुमसुमाएँ र रातो साइन पेनले लेखेँ। मेरो बा जस्तो यो संसारमा कोही पनि छैन। डाक्टर नन्दनले एक्सरे बोर्डमा टाँस्यो। झिलिक्क बोर्डका पछाडि बत्ती बढ्यो। एक्सरेभित्र बादल जस्ता सेता धर्के धर्काले बने जस्तो टाउको देखियो। यी यहाँनिर रगत जमेको छ, उसले रातो डटपेनले टाउकाको दाहिनेतिर देखायो। त्यसैले प्यारालाइसिस भएको हो। त्यहाँ चित्र बनाउँदा लतपत्ती जस्तो मोटो र फुलेको दर्को थियो। ठिक हुन्छ त डाक्टर साहब, किन नहुनु? ढिलो जाँडो त हो नि। उसले मतिर हेऱ्यो। जमेको रगत झिक्न पगाल्न सक्यो भने ठिक हुन्छ। ए, ठिक भयो भने बा फेरि चप्पल पटपट पड्काउँदै हिँड्न सक्नुहुन्छ अरे। अझै कति दिन यहाँ बस्नुपर्छ? मैले सकिँदै गएका पैसा सम्झेर सोधेँ। केही दिन त राख्नै पर्छ, उसले प्याडमा कलम धगुरायो। डाक्टर मोहम्मद आएपछि थाहा हुन्छ। डाक्टर मोहम्मद कहिले आइपुग्लान्? सोच्दै म सिँढी उक्लेँ। वार्डमा छिर्ने बित्तिकै कर्कस आवाजले कान लुच्यो। पल्लो बेडको बालक बेसमारी रोइरहेको थियो। सँगैको बेडमा थपिएको थारू हे 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 गर्दै चिच्याइरहेको थियो। हिजो नेपालगञ्जबाट फर्काउँदा ढोकैमा उसले हे 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 ले स्वागत गरेको थियो। ऊ रातभर कुनातिरको बेडमा चिच्याएको थियो। छोटको चुप बैठ भन्दै उसलाई कुरुहरूले सम्झाइरहेका थिए। छोटको चिच्याएपछि बालक तर्सिन्थ्यो र रुन्थ्यो। म रुवाई र चिच्याहाट छिचोल्दै आमा छेउ पुगेँ। अतारिँदै आमाले सोध्नुभयो, के भने त डाक्टरले? ठिक हुन्छ अरे, बानिँदैरहनु भएको थियो। कति दिन लाग्छ अरे त? त्यो त डाक्टर मोहम्मद आएपछि थाहा हुन्छ अरे। हाम्रो कुरा सुनिरहेका कृष्णजीको अनुहार बिग्रियो। उनी आएदेखि डाक्टर मोहम्मदलाई नै कुरिरहेका थिए। दिनमा तिनपल्ट त उनी तल झर्थेर सोध्थे, डाक्टर मोहम्मद आउनुभयो? कति प्यार फेर गरेको, आएपछि त माथि नै आइहाल्नुहुन्छ नि, जवाफ पाउँथे। त्यसैले कृष्णजी अस्पताललाई दिनभरि सरापिरहन्थे अनि कराउँथे, त्यो डाक्टर मोहम्मद किन आउँथ्यो? हामी सुनिरहन्थ्यौँ, उतै उसको प्राइभेट हस्पिटल छ, कुनै बिरामी जाँच्यो कि त्यतै सिफारिस गर्छ अरे। उनी कोठामा फनफनिए, आए पनि के सिटामोल खुवाएर निमोनिया ठिक हुन्छ? हे हे हे, छोटको फेरि चिच्चायो। कृष्णजी शान्त भए, मुख बिगारे, कुन दशालाई यो अस्पतालमा ल्याइएछ? हल्ला नगर्नुहोस् त, नर्स आएर हपारी, यहाँ अरू पनि बिरामी छन्, तिनले सुत्नु पर्दैन। मलाई यो सुरुचि नामकी नर्स मन पर्दिन, सधैँ रिसाए जस्तै देखिन्छे। बिरामी रोए पनि रिसाउँछे, हाँसे पनि रिसाउँछे। उसको पालो कहिले सकिएला र नर्मदा आउरी भनेर म घडीतिर हेर्छु। सुरुचि फतफताउँदै गई। एकछिन त सबै शान्त भयो, तर हे 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 गर्दै फेरि छोटको चिच्चाइहाल्यो। ऊ चिच्याउन थालेपछि छेउमा बसेकी उसकी बुढी आमाले उसको कपाल चम्चमाउँदै भनी, चुप बैठ चुप बैठ। छोटकुले तिस नागेको थिएन, खर्लप्प सुकेको थियो। हरेकपल्ट निद्राबाट एक्कासी पानीमा डुबे चाहिँ अत्तालिँदै उठ्छ, लामो लामो सास फेर्छ र चिच्याउँछ। छोटको चिच्चायो भने बा छटपटिनुहुन्छ। बा छटपटिएपछि हाम्रो साथ जान्छ। खान्न, कस्तो गनाको? बा छटपटाउनु भयो। बालाई लिटो घोलेको दुध मन पर्दैन। चम्मच मुखतिर बढाउँदा दाँत किट्नु भयो। आमाका पसिना छुटे। नखाने भए नखाऊ, आमा कुर्सीमा थसारिनु भयो। मेरा लागि खाने हो र? बा बोल्नु भएन। दाहिने हात स्याहार स्याहार सलाइनको डन्डीमा तसार्न थाल्नुभयो, एकदम चुप। के भयो बजै? नर्मदाको आवाज आयो। एहे, नर्मदा आएछ, म तङ्ग्रङ्गिएँ। आज भने सुल्टो पारेको कपालमा उसलाई झन् सुहाएको थियो। केही खान्न नि त, आमाले भन्नुभयो, केही निलिहाल्यो भने खोकी चल्छ, चिन्ता नगर्नुहोस् भन्दै ऊ सर्याक सर्याक गए। झ्यालमाथि बसेर तल झरेका गोडा हल्लाउँदै सबै हेरिरहेको म तल झरेँ। नर्मदाले भनेपछि केही न केही त पक्कै हुन्छ। एकछिनपछि नर्मदालाई पछि लगाएर डाक्टर नन्दन आयो। नर्मदाको हातमा थियो गुजुल्टिएको पाइप, गडेउला जस्तो। फेरि पाइप, म तर्सिएँ। नर्मदाले घ्यारेर पार्दै हरियो पर्दा तानी डाक्टर नन्दनले बाको निधार छाम्यो। औँलाले बाका आँखा तन्कायो, आँखाका कुना कुना चार्यो अनि सुस्केर हाल्दै ठडियो। नर्मदाले पाइप लिए, उसले पाइप तनक्क तन्कायो र बाका कानमा झुकेर रानो मौरी जे भुनभुन आयो, म यो पाइप नायकबाट छिराउँछु, खाना निले झैँ निल्नु होला। मरे नि, मेरो हातगोडा फतक्क गले, पिँडोला फर्केला जस्तो भयो। हुन्न, बा पनि बटारिनु भयो। सिरानिएर उभिएकी आमाको अनुहार रातो भयो, तर कसको के लाग्छ। आमा पनि बाका कानिएर झुक्नु भयो, भनेको गर्नुहोस्, बाँच्नु त पर्यो के अरे। डाक्टरले छाला जस्ता सेता पन्जाले पाइपमा चिल्लो पदार्थ दल्यो। पाइप चिल्लो भएर ट्युबलाइट चाहिँ टल्कियो अनि उसले पाइप बाको नाकको दाहिने पोरातिर बढायो। मेरो नाक दुख्न थाल्यो, देब्रे कोखा चस्कियो। पाइप बाको नाकभित्र जाकियो, बा छटपटाउनु भयो। तान्नुहोस्, भित्र तान्नुहोस्, डाक्टर नन्दन करायो। पाइप सुलुलुलु छिर्दै गयो। आमाको अनुहार निलो भयो, मेरो कालो। मैले आफूलाई थाम्न सकिनँ, हरियो पर्दा बाहिर फुत्त निस्केँ। झ्याल बाहिर फिजारिएको आकाश पनि हेर्न सकिनँ। भनन्न रिङ्गटा चल्यो, ल भइ त हाल्यो, डाक्टर नन्दनको मधुर आवाज आयो। नर्मदाले पर्दा तानेर फोल्ड गरेर कुनामा ठड्याए। डाक्टर नन्दनले भने भने चाहिँ नाकबाट छिरेर पाइप नाभिसम्म पुगेको थियो। आमा ट्वाल्ल पर्नुभयो। नर्मदा र डाक्टर नन्दन गए। मैले बाला निहालेँ। बलेसी जस्तो पिसाब फेरि पाइपभित्रै फनक्क घुमेर बेडमुनतिर झुन्डेको थैलोमा तप्कियो। भर्खरै नाकभित्र पसेको पाइपको टुप्पो हात्तीको पुच्छर चाहिँ थर्र हल्लियो। राति आमाले आधा लिटर लिटो र दुध त्यसरी पाइपमा खनाउनु भयो जसरी सुकेको नलमा पानी खनाउँछन्। जे पाए त्यहीमा पैसा पानी जे खनाएर पनि हुन्छ, आमा मुरमुरिनु भएको थियो। यसले त साइकल तिन दिन पनि टेकाउँदैन। आश गर्दै सधैँ ट्वाल्ल परेर हेर्छ, बाले भन्नुभएको थियो। ल्याइदिएँ, यिनैका लागि त हो यति दुःख गरेको। पाँच पास भएपछि साइकल किनिदिउँला, मटेरा हुँदै बाले बाचा गर्नुभएको थियो। म पाँच कक्षामा पुगेँ, बाले साइकल ल्याइदिनु भयो। साइकल तिकुनियाबाट आएको थियो, मैले सोचेको जस्तै हिरो रेन्जर साइकल, कालो डन्डी भएको, घामका तिखा धार जस्ता तिल्लीवाल। मैले रमाउँदै साइकल चढेर सारा कटासे फन्का लगाएको थिएँ। पर सालगारी पुगेर पिसाब फेरेर फर्केको थिएँ। राति कतै चोरले लग्यो कि भनेर डराउँदै साइकल हेर्न तिनपल्ट झरेको थिएँ। अर्को दिन साइकल लिएर 9 बजे नै स्कुलतिर कुदेँ। स्कुल हिँडिरहेका विद्यार्थी बाटामा भेटिए, म तिनको टाङ्नेरै पुगेर जोडले घन्टी बजाउँथेँ। ती तर्सेर भ्यागुता चाहिँ बुत्रुक्क उफ्रिन्थे। कसैले अलि पर पुगेपछि गाली गर्थे, कसैले भने चिच्याउँदै भन्थे, ए मलाई पनि चढान। यस्तो सुनेपछि म गमक्क पर्थेँ। कक्षा 5 साइकल हुने विद्यार्थी म मात्र थिएँ। जमरा खोलाको तिरैतिर साइकलमा उइकिँदा बाटो छेउका बेसरमका फुलले गाला छुन्थे। चिसो बतासले पम्का हम्किरहेको हुन्थ्यो। खोला किनारमा उभिएका बकुल्लाका बथान घन्टीको आवाज सुनेर भुर्र उडिरहेका थिए। यस्तो गर्व र आनन्द त कहिल्यै आएको थिएन। आँखाभरि बाको अनुहार जलजली आइरहेको थियो। म मनमा नै बाचा गर्थेँ, अब म अब खुब पढ्छु, फेल हुन्न, बालाई दुःख दिन्न। यसरी बाचा गर्दा ह्यान्डल समाइरहेका हात दहरा हुन्थे। लौजा, अचानक साइकलको पाङ्रामा एक हात लामो काठ पस्यो। धडाधड तिल्ली भाँचिए, पृथ्वी डलपलाउन थाल्यो। एकातिर खेतको कान्लो, अर्कातिर जमराको चिसो पानी। डलपलाएको साइकल थाम्न जुरुक्क उचालिए, अघिल्लो पाङ्रा कान्लातिर ददारियो। साइकलको डन्डीको एउटा गहिरो झट्का मर्ममै लाग्यो, चक्कर आयो, ढुङ्गामाथि अण्डकोष तेर्स्याएर ठुलो घन्ले हिर्काए झैँ पो भयो। बोकालाई खसी बनाए जस्तो अँध्यारो हुँदै गयो, बाँच्न त यति नै रहेछ। केही समयपछि गाढा हरियो कोसा पलाइसकेको केराउले भरिएको कानलामा होस आयो। जमराको चिसो बतासले कञ्चर छोएर जाँदा खुब चरायो। जाँदा कान नराम्ररी ददारिएछ, बतबत्ती पोल्न थाल्यो, पेट बटारिएर दुख्न थाल्यो। घुडानेर हरियो काई र लचिलो माटोको टाटा बसिसकेको थियो। त्यसलाई टकटकाउनुभन्दा अघि स्वात्त दुवै हात दुखेको ठाउँतिर सलबलाउन पुगे। फेरि संसार अँध्यारो भयो। मलाई लाग्यो एउटा त फुटेछ, दुखाई र अत्यासमा छाम्दा मैले एउटै मात्र अण्डकोष फेला पारे। दुवै पखेटा फिजारेर जमरा खोला माथि माथि उडिरहेको बकुल्लो अलि परको ठुटोमा थपक्क बस्यो। लामो घाँटी तन्काउँदै मलाई हेर्न थाल्यो। मेरो सास जाला जस्तो भयो। यता एउटा अण्डकोष छैन, उता अघिल्लो पाङ्रामा कैयौँ तिल्ली छैनन्। म बल्ल तल्ल उठेँ। अचानक अण्डकोष सुलुल्ल पेटतिरबाट तल झऱ्यो। हर्षले पितृको आँसु निस्के। साइकलका 15 तिल्ली भाँचिएका थिए। अघिल्लो पाङ्राको कभर बाँगिएको थियो। भाँचिएका तिल्लीलाई अरू सग्ला तिल्लीमा बटारिदिएँ। यति हुँदा पनि साइकल गुर्कियो। म रुन्चे अनुहार बनाएर स्कुलतिर उकिएँ। पहिलो क्लास पढाउन थापा सर आए। हाजिर गराउन नाम फलाक्न थाले। मेरो आँखामा भने साइकलका भाँचिएका तिल्ली टल्किरहेका थिए। जब ती टल्कन्थे कानका लोती ताता हुन्थे। निधार गरुङ्गो भएर आउँथ्यो। बिहानसम्मको एकदम नयाँ साइकल अब भने थोत्रिएको थियो। सारा संसार हुस्सु जमेको सिसाको झ्याल चाहिँ धमिलो हुँदै गयो। सुन्नु हुँदैन, सरले कन्सर्टका रौँ तान्दै झस्काइदिए। मेरा लागि सरको अनुहार पनि धमिलो। बोलाको बोलाइछु, सरको चर्को आवाज आयो। ध्यान कता छ तपाईँको हिरोज्यू? मैले शिर निउराएँ। कोठाको कुना कुनामा सर्याक सुरुको आवाज सल्पलायो। सरले मायालु पाराले सोधे, के भयो भन् त? मेरो आँसु बरबरी झरे। मैले ददारीको कान देखाउँदै काँपेको आवाजमा भने, सर म लडेँ, मेरो साइकल भाँचियो। कक्षा कोठामा गलल्ल सबै हाँसे। 3 घन्टेपछि मलाई स्कुलमा बस्न मन लागेन। हाफ टाइममा साइकल कुदाउँदै टाप बसेँ। कटासी बजारको पुछारमा पश्चिमपट्टि जहाँ सूर्य अस्ताउँथ्यो त्यतैतिर शर्मा साइकल स्टोर थियो। त्यस पसलका साउलाई म शर्मा अङ्कल भन्थेँ। पसलमा नयाँभन्दा पुराना टायर पड्केर हिस्सा हाँसे जस्ता साइकल हुन्थे। भान्जा चिया खान्छौ? निलो र बिट उग्रिएको टोपीबाट बाहिरसम्म लतारिएको कपाल तन्काउँदै कन्याउँदै शर्मा अङ्कल मलाई देख्ने बित्तिकै हाँस्थे। कपाल कन्याउँदा बुरुर र चायाँ खस्थ्यो। उनी आज पनि हाँसे। मैले धर्मराउँदै साइकलबाट तल ओर्लेर साइकल स्ट्यान्डमा अड्याएँ। उनी छेउमा आइसकेका थिए। एकदम लोभी पाराले नयाँ साइकल निहाले। दायाँ हातले टिङ टिङ साइकलको घन्टी बजाए र साइकलको ह्यान्डल यताउता बटार्दै जुस्काए। नयाँ साइकलको तिल्ली जति सबै कहाँ बेचेर आयो? बाले बनाएर लिए भन्नुभएको छ, मैले डाँटेँ। बाले भन्नुभएको छ भनेपछि धेरै ठाउँमा काम बन्थ्यो। बाले भने हप्तौँपछि थाहा पाउनुहुन्थ्यो। ल त यसो सयर गरेर आऊ, उनले कन्सर्ट कनाउँदै भने 1.5 घन्टामा बनाइदिन्छु। म प्यान्टको गोजीमा हात घुसार्दै टलिन हिँडेँ। प्यान्टको गोजीमा हात घुसारेर हिँड्न मैले बासितै सिकेको हुँ। अमोरी खोलाको पुल छेउमा चटाइले बारेको पङ्कज हेयर ड्रेसर सैलुनमा पङ्कज नाई कुर्सीको पछाडि टाउको झुन्ड्याएर उभिरहेको थियो। भित्ताभिर भित्ताभरि टाँसेका हिरोइनका पोस्टर बीच ऊ कि त कपाल काट्थ्यो, कि त यसरी उम्थ्यो कि ग्राहकको गालाभरि सेतो फिँच पोतिसकेपछि कानमै मुख जोडेर बरबराउँथ्यो। थाहा छ कि हजुर, विष्ट साउकी जेरी छोरी राति राति यही पुलबाट बेसरम झाडीतिर जान्छे। मलाई भने उसका यस्ता कुरा मन पर्दैन थिए। जिङ्रिङ्ग कपाल, झुस्स दारी, कलरमा मैल भरिएको सर्ट, कुर्कुच्चा थेप्चिएको चप्पलमा धुलाम्बे इस्कुस जस्ता गोडा भएको उपरै बोल्थ्यो। ओरे ठस्स गनाउँथ्यो। छि, ती पैँला लेउ जमेका दाँत। गुटका खाँदै पिच्च थुक्ने गरेको पसलको पश्चिम कुनो टट्टी खानाभन्दा फोहोर भइसकेको थियो। त्यहाँ किनलाग्दा हरिया माखा भन्किरहन्थे। उसले झुन्ड्याएका ठुल्ठुला ऐनामा आफ्नो अनुहार त कपाल त हेर्न म दिनदिनै आउँथेँ। साँझ पख कहिलेकाहीँ फेरिमा कानका पट्टी पनि खोलिदिन्थ्यो। बा पनि त कपाल र दारी काट्ने यसकोमा आइरहनुहुन्थ्यो। देव्रे भित्ताको किलामा झुन्डेको थोत्रो र धुलीधुलो भरिएको रेडियोमा विविध भारती कन्किरहेको थियो। ऊ गीतमै लट्ठिएको थियो, त्यसैले उसले म आएको थाहा पाएन। मैले एकछिन ठुलो ऐनामा आफ्नो अनुहार निहालेँ। मेरो कपाल सुकेको बयरको झ्याङ झैँ हेर्दै दिक्क लाग्दो देखिएको थियो। कनेर साइकल हाँक्दा बगेका पसिना र त्यसैमा टाँसिएको धुलाले अनुहार गर्दनभन्दा पनि अलिक कालो देखिएको थियो। फुत्त बाहिर निस्केँ। चैत महिना लागेकाले होला, बजारमा छ्यास्यास्ती फ्याँकेका थोत्रा प्लास्टिकका टुक्रालाई बतासले फनफनी रिङ्गाउँदै अमरी खोलातिर उडाइरहेको थियो। म अनुहारको धुलो पखाल्न अमरी खोलातिर ओर्लिएँ। अमरी खोला हो कि कमलपित्तको रोगी, किन यसरी सुक्दै गएको होला? खोला बजार पस्छ कि भनेर फलामका ठुल्ठुला जालीमा ढुङ्गा कोचेर बार लगाइएको थियो। तिनै फलामका जालीमा प्लास्टिक बोरा कपडा र ढालका टुक्रा टुक्री अल्झेका थिए। खोला औषधि रक्सी र बियरका बोतलले भरिएको थियो। उँधो उँधो गाउँतिर सबैले यही अमरी खोलाको पानी पिउँथे। तर बजारमा घरभित्र बनेका टट्टी खाना यही खोलामा जोडिएपछि खोलाको पानी पिउँदा कैयौँ गाई गोरु भैँसी बिरामी भएको आरोप गाउँलेहरूले लाउँथे। एक अञ्जली खोला छप्प अनुहारमा छम्केपछि म बौरिए जस्तै भए। श्रुति सम्वेगमा अहिले हामीले सुनेको वाचन बुद्धिसागरको उपन्यास कर्णाली ब्लुजको वाचन हो। यसै वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेगबाट बिदा लिने बेला भएको छ। बिदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेग, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना shrutiatunn.com.np। हवस् त, अर्को साता कर्णाली ब्लुजको आठौँ श्रृङ्खला लिएर आउनेछौँ। त्यसअघि शुक्रबारको श्रृङ्खलामा कमल प्रसाद गेवालीको पुस्तक कर्मको वाचन हुनेछ। आजका लागि प्राविधिक साथी दिनेश निरौला र म प्रस्तोता अच्युत घिमिरे बिदा चाहन्छौँ। शुभरात्री।